नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ मरिमा बिसीको। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको हो। यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो जागरण 93.6 MHz बुटोल, सामुदायिक रेडियो धुरकोट 102.2 MHz गुल्मीबाट हरेक शनिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म, रेडियो मुक्ति 95.5 MHz बुटोलबाट हरेक सोमबार बेलुकी 8 बजेदेखि 8:30 बजेसम्म, रूपन्देही एफएम 102 MHz हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो सिद्धगंगा 107.9 MHz अर्घाखाँचीबाट हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुन्छ। तपाई यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले बाल विवाहको अवस्था र यसको रोकथामका सन्दर्भमा रहेर कार्यक्रम तयार पारेका छौं। कार्यक्रममा बाल विवाह अन्त्यका लागि के गर्नु पर्ला भन्ने विषयमा लिएको जनआवाज, बाल विवाह रोक्नका लागि लुम्बिनी प्रदेश योजना आयोगले के कस्ता नीति तथा कार्यक्रमहरू तयार गरेको छ, सो विषयमा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य पुष्पा भुसालसँग गरिएको कुराकानी।
बाल विवाह अन्त्य गर्नुपर्ने एउटा जरुरी क्षेत्र हो, जसले गर्दा यदि बाल विवाह अन्त्य हुन्छ भनेदेखि त्यसको चाहिँ लङ टर्म इम्प्याक्ट चाहिँ अटोमेटिकली विकासमा पर्छ, जसले गर्दा एउटा जनसाङ्ख्यिक प्रतिफल प्राप्त गर्न सकिन्छ।
र बाल विवाह के कारणले हुन्छ र बाल विवाह रोक्नका लागि 3 तहका सरकार र सरकारवालाहरूको भूमिका के हुन सक्छ, सो विषयमा गैर सरकारी संस्था महासंघका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्मासँग गरिएको कुराकानी।
पालना गर्न नसकिने ऐन बन्यो भने पनि अर्थ छैन, के भनेको प्रदेश सरकारले संघीय सरकारले बनाउने भनेको यो विरुद्धको ऐन हो। त्यो अहिले रणनीति योजना पनि बनाउँदैछ, बाल विवाह विरुद्धको ऐन अलरेडी छ, त्यसलाई राम्ररी अझै कार्यान्वयनमा ल्याउन संशोधन गर्न पर्ने अवस्था आयो भने पनि संघले गर्नुपर्ने भयो।
आजको कार्यक्रममा समेटेका छौं। मानव अधिकार सम्बन्धी समाचार र विविध जानकारीका लागि www.inseconline.org लगन गर्नुहोला। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव, सल्लाह, प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहोला। अब लागौं बाल विवाहको अवस्था र यसको रोकथामका सन्दर्भमा तयार पारिएको रेडियो सामग्री। बाल विवाह धेरै प्रकारका लैंगिकतामा आधारित हिंसा मध्येको एक हो। नेपालको कानूनले 20 वर्ष मुनिको उमेरमा हुने विवाहलाई बाल विवाह भनी निषेध गरेको छ। बाल विवाहले खास गरी बालिकाहरूको जीवनमा प्रतिकूल असर पारिरहेको छ। विकासशील राष्ट्रहरूको समग्र सामाजिक तथा आर्थिक विकासको गतिलाई पछाडि धकेल्ने काम गरेको छ। धेरै मुलुकहरूमा बाल विवाहका मुख्य कारणहरूमा न्यून पोषण, प्रतिकूल स्वास्थ्य परिणाम, उच्च जन्मदर तथा मातृ मृत्यु दर, न्यून शैक्षिक स्तर, औपचारिक श्रम बजारमा महिलाहरूको न्यून सहभागिता, आर्थिक उत्पादकत्वमा कमी, बढ्दो घरेलु हिंसा तथा लैंगिक हिंसाहरू भोग्न बाध्य भएका छन्। बाल विवाह सम्बन्धी एक अध्ययनले विश्वमा हुने बाल बालिकाको 50% विवाह दक्षिण एसियामा हुने गर्दछ। यस्तो अवस्था रहिरहे दिगो विकास लक्ष्य पूरा गर्ने सन् 2030 सम्म अरबौं डलरको आर्थिक मूल्य चुकाउनु पर्ने देखिन्छ। विश्वमा बाल विवाह अत्याधिक हुने मुलुक मध्ये नेपाल 16 स्थानमा पर्दछ। 16 स्थानमा पर्दछ भने एसियामा भारत र बंगलादेश पछि नेपाल 3रो स्थानमा पर्दछ। नेपालमा 36.6% बालिकाहरूको 18 वर्ष र 10.4% बालिकाहरूको 15 वर्ष उमेर नपुग्दै विवाह हुने गरेको UNFPA र युनिसेफको प्रतिवेदनमा उल्लेख छ। सो प्रतिवेदनमा उमेर नपुग्दै विवाह हुने बालकको संख्या 10% रहेको छ। लुम्बिनी प्रदेशको विशेष गरी पश्चिममा कर्णाली प्रदेश र दक्षिणमा भारतको उत्तर प्रदेशसँग जोडिएका तराईका जिल्लाहरूमा 50% भन्दा बढी बालिकाहरूको विवाह हुने गरेको बालिका दुलै हैनन् भन्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। लुम्बिनी प्रदेशमा बाँके जिल्लामा लगभग 70% र कपिलवस्तु जिल्लामा 65% बालिकाहरूको विवाह 18 वर्ष नपुग्दै हुने गरेको केही अध्ययनले देखाएको छ। नेपालले बाल अधिकारको संरक्षण र सम्वर्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतिबद्धताहरू जनाएको छ। बाल अधिकार महासन्धि 1989 नेपाल पक्ष राष्ट्र हो। नेपालको संविधान 2072 धारा 39 बाल अधिकारको हकलाई सुरक्षित गर्दै बाल अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ। संविधानको धारा 39 बाल बालिकाको हक अन्तर्गत उपधारा 5 कुनै पनि बाल बालिकालाई बाल विवाह गैर कानूनी ओसार पसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन भनी बाल विवाहलाई पहिलो पटक बाल अधिकार हननको विषयको रूपमा उल्लेख गरी दण्डनीय अपराधको रूपमा स्वीकार गरेको छ। स्थानीय सरकारलाई बाल अधिकारको प्रवर्धनका लागि नेपालको संविधान 2072 र स्थानीय सरकार सञ्चालन ऐन 2074 विभिन्न जिम्मेवारीहरूको व्यवस्था गरिएको छ। नेपालले जनाएको अन्तर्राष्ट्रिय प्रतिबद्धता र विद्यमान राष्ट्रिय कानून अनुसार बाल विवाह एक कानूनी र सामाजिक अपराध हो। मुलुकी देवानी संहिता ऐन 2074 दफा 70 उपदफा घमा 20 वर्ष पूरा नभई गरिएको विवाहलाई बाल विवाहको रूपमा परिभाषित गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 गाउँ र नगरपालिकाको काम अन्तर्गत बाल विवाह, बहुविवाह, लैङ्गिक हिंसा, छुवाछुत तथा दाइजो, हलिया प्रथा, छाउपडी प्रथा, कमलरी प्रथा, बाल श्रम, मानव बेचबिखन जस्ता सामाजिक कुरूति र अन्धविश्वासको अन्त्य गर्ने गराउने जिम्मेवारी प्रदान गरेको छ। नेपाल बाल विवाह हुने देशहरू मध्ये उच्च जोखिममा रहेको छ। नेपालमा सरकारले सन् 2030 बाल विवाह अन्त्य गर्न राष्ट्रिय रणनीति बनाई कार्यान्वयनमा समेत ल्याएको छ। यस रणनीतिलाई सफल पार्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरू पनि लागि परेका छन्। अब सुनौ जनआवाज।
नमस्कार, म कृष्ण घिमिरे, नेपालकै पहिलो बालमती नगरपालिका सुनो नगरपालिका नगर स्तरीय बाल सञ्जाल अध्यक्ष, जिल्ला बाल अधिकार समिति नवलप्रासी जिल्ला सदस्य र प्रदेश बाल सञ्जाल हाम्रो लुम्बिनी प्रदेशको पनि सदस्य। बाल विवाह यो समस्या यो आफैमा एउटा जटिल समस्या हो, निकै नै चुनौतीपूर्ण भएको समस्या हो। यसलाई न्यूनीकरण गर्नको लागि विभिन्न संघ संस्थाहरू लागिरहनु भएको छ। यसमा सरकारको पनि विशेष भूमिका रहने गर्दछ, विशेष गरी 3 तहको सरकार मध्ये सबैको उत्तिकै भूमिका रहने गर्दछ, तर स्थानीय सरकारको चाहिँ अलिकति बढी भूमिका हुन्छ कि जस्तो मलाई लाग्छ। किनकि बाल विवाह समुदायमै नै हुने गर्दाखेरि त्यो समुदायसँग प्रत्यक्ष रूपमा कन्ट्याक्टमा रहने ती स्थानीय सरकार र त्यहाँका जनप्रतिनिधिज्यूहरूको चाहिँ अलिकति बढी भूमिका यसमा रहने गर्दछ। उहाँहरूले यो विषयलाई अलिकति आफ्नो चुनावभन्दा पहिले नै घोषणा पत्रमै उल्लेख गरेर र निर्वाचित भएर आइसकेपछि पनि प्रमुख दायित्वको रूपमा लिएर अगाडि बढ्नु पर्छ, अनि बल्ल मात्र बाल विवाह न्यूनीकरण हुन सक्छ। र अर्को समस्या चाहिँ हामीले के देख्ने गर्छौँ भने अधिकांश जनप्रतिनिधिज्यूहरू चाहिँ समुदायमा जान र त्यो व्यक्ति वा त्यो परिवारसँग फेस हुन चाहिँ हिचकिचाउने अवस्था छ, किनकि उहाँहरूलाई त पछि फेरि 5 वर्षपछि फर्किएर त्यही समाजमा फेरि अर्को 5 वर्षपछि चुनाव लड्नु जानुपर्ने अवस्था हुन्छ। त्यही भएर त्यहाँनिर अलिकति केही जनप्रतिनिधिज्यूहरू हिचकिचाउनुहुन्छ। यो कन्सेप्टलाई पनि चिर्न जरुरी छ। बाल विवाह रोक्नको लागि चाहिँ सबै लाग्नुपर्छ। बाल विवाह न्यूनीकरणको लागि चाहिँ बाल बालिकाको स्वयंको भूमिका चाहिँ एकदमै रहने गर्छ, किनकि जोसँग सम्बन्धित छ उनै सचेत भयो भने त समस्या नै त्यहाँनिर हुँदैन। र अर्को कुरा चाहिँ मेरो साथीको विवाह हुँदैछ भने सबैभन्दा पहिला मलाई थाहा हुन्छ, एउटा साथीको कुरा अर्को साथीले सुन्छ कि। आजभोलि त के छ भने बाल बालिकाले अभिभावकलाई कम साथीलाई बढी सुन्न थालिसके, त्यही भएर बाल बालिकाकै भूमिका बढी रहन्छ।
नमस्कार, म माया छेत्री रूपन्देहीबाट। बाल विवाह न्यूनीकरणको लागि चाहिँ सबैभन्दा पहिलो कुरो चाहिँ छोरा र छोरी बीचको विभेद नै अन्त गर्नुपर्छ भन्ने लाग्छ। किनभने धेरै अवस्थामा चाहिँ यो विभेदको कारण पनि नानीहरूलाई नपढाउने, शिक्षा दीक्षामा चाहिँ पहुँच नपुर्याउनको कारणले गर्दा अनि यत्तिकै बाहिर बसिरहँदाखेरि अब बेला भयो भन्ने खालको अभिभावकको बुझाइ र पछिल्लो समयमा चाहिँ अब इन्टरनेट मोबाइल फोनका माध्यमहरूबाट पनि मान्छे यत्तिकै काम भएन, पढाइ लेखाइ भएन, एउटा ट्र्याकमा रहेन भने फुर्सद भइसकेपछि अनि आफै मन पराउने त्यो खालको समस्याले पनि बाल विवाह चाहिँ अब बुवा आमाले गरिदिने खालको बाल विवाहमा केही नियन्त्रण हुन सके तापनि तर आफै मन पराएर गरिने बाल विवाह चाहिँ यो पछिल्लो समयमा अत्याधिक मात्रामा हाम्रो रूपन्देही जिल्लाकै सन्दर्भमा हेर्ने हो भने रिपोर्टिङको हिसाबले नआए तापनि समुदायमा यी खालका समस्याहरू चाहिँ व्यापक रूपमा चाहिँ बढिरहेको अवस्था छ। र यसलाई न्यूनीकरण गर्नको लागि अभिभावकले आफ्नो सन्तानप्रतिको दायित्व भूमिका र कर्तव्यलाई चाहिँ एकदमै महत्त्वको साथ हेरिनुपर्छ भन्ने चाहिँ लाग्छ।
नमस्ते, म अनिक राणा मगर, म तेस्रो लिङ्गी महिला निलिजा समाजसँग आबद्ध भएर काम गरिरहेको छु। यो बाल विवाह रोकथाम अथवा न्यूनीकरण गर्नका लागि चाहिँ पहिलो कुरा त एवेरनेस नै गर्न जरुरी छ, र दोस्रो कुरा चाहिँ बाबु आमा र उसका परिवारले चाहिँ यो कुरामा बुझ्नु अति आवश्यकता छ। बाल विवाह किन गर्नु हुँदैन र यस बाल विवाह गरिसकेपछिका बेफाइदाहरू के छन् भन्ने बारेमा परिवार र समाजलाई हामीले बुझाउन सक्यौँ, र त्यो परिवारले बुझ्न सक्यो भने पक्कै पनि त्यही परिवारकै तिनै चेलीहरू चाहिँ बाल विवाहको शिकार हुन चाहिँ पर्दैन थियो। यसको लागि चाहिँ मिडिया लगायत हामी आम नागरिकहरू चाहिँ जागरुक हुन जरुरी छ, र यो बाल विवाह विरुद्धको अभियान चाहिँ हामी आफैबाट सुचारु गर्यौँ भने पक्कै पनि यसको न्यूनीकरण गर्न चाहिँ तपाईँ हामीबाटै सुरुवात चाहिँ हुन्छ।
नमस्कार, मेरो नाम पूजा श्रेष्ठ हो। बाल विवाहलाई कसरी अन्त्य गर्ने, कसरी रोकथाम गर्न सकिन्छ? म 24 वर्षको एउटा केटी हो। मेरै उमेरको म सँगै सँगै पढेका साथीहरूको स्कुल लेभलदेखि अहिलेसम्म आउँदाखेरि कतिका छोराछोरी भइसके, कतिका छोराछोरी स्कुल जाने पनि भइसके, होइन आफूले सधैँ देखिरहेको आफूले त्यो हुन्छ समसामयिक घटनाहरूकै कुराहरू भइरह्यो। यसलाई कसरी रोकथाम गर्न सकिन्छ भने म कसरी लेख्छु भन्दा, बाल विवाह भनेको एउटा ठुलो इस्यु हो के, त्यसलाई हामीले त्यो ठुलो इस्युलाई नै लिएर काम गरियो भने त्यो कहिले पनि नसकिएला। तर त्यसका कारणहरू थुप्रै कारणहरू छ नि, ती कारणहरूलाई कसरी समाधान गर्न सकिन्छ त्यो हिसाबले गइयो भने चाहिँ यो समाधान हुन्छ होला जस्तो लाग्छ। 10 वर्षमा हामीले बाल विवाह अन्त्य गर्ने भन्नुभएको छ, होइन 10 वर्ष सन् 2030, 10 वर्षसम्म कति प्रोग्रेस भयो भनेर हेर्नका लागि त पहिला कारणहरूलाई क्याटेगोराइज गर्नु पर्यो, रिजन्सहरूलाई, कजेसहरूलाई, त्यसपछि त्यो कजेस कतिवटा सकिँदै गयो भनेर हामीले छुट्याउन सक्यौँ भने होइन प्रोग्रेस पनि देखिन्छ, र त्यो काम इफेक्टिभली हामीले गरिरहेछ भनेर एउटा हुन्छ नि त्यसलाई रिजल्ट त्यसरी आउँछ जस्तो लाग्छ। अब हामीले बाल विवाहलाई मात्र हेऱ्यो भने त बाल विवाह अझै भइरहेछ अझै भइरहेछ भने त्यो कहिले सकिएको जस्तो हामीलाई भानै हुँदैन कि। त्यही भएर मलाई चाहिँ पहिला कारणहरूलाई चाहिँ छुट्याउनु पर्छ, र त्यसको आधारमा चाहिँ यसलाई कसरी अन्त्य गर्ने भनेर त्यो बाटो जानुपर्छ जस्तो लाग्छ।
यतिन्जेल सुन्दै हुनुहुन्थ्यो बाल विवाहको अन्त्य कसरी गर्न सकिन्छ भन्ने विषयमा तयार पारेको जनआवाज। अब सुनौ बाल विवाह रोक्नका लागि लुम्बिनी प्रदेश योजना आयोगले के कस्ता नीति तथा कार्यक्रमहरू तयार पारेको छ, सो विषयमा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य पुष्पा भुषाल।
प्रदेश सरकार गठन भए पश्चात प्रदेशले व्यवस्थित किसिमले योजना तर्जुमा गर्नुपर्ने भएको कारणले गर्दा प्रदेश योजना आयोगको गठन गरेको, र प्रदेश योजना आयोग गठन भएपछि प्रदेशले यो प्रदेशको व्यवस्थित विकासको लागि आवर्ती योजना तयार गरेको छ। त्यो आवर्ती योजना तयार गर्ने क्रममा विभिन्न क्षेत्रमा रहेका सम्भावना तथा चुनौतीहरूलाई विश्लेषण गर्दै यो एउटा विकासको लागि बाल विवाह एउटा प्रमुख समस्या तथा चुनौतीको रूपमा भएको कारणले गर्दाखेरि यसलाई विशेष गरेर महत्त्वका साथ अगाडि बढाउनु पर्छ भनेर सम्बन्धित मन्त्रालयहरूसँग हामी छलफल गरेर यसलाई अगाडि बढाउने क्रममा अहिले आएर जुन एउटा रणनीति योजना नै तय भइरहेको छ। अब प्रदेश सरकार प्रदेश योजना आयोगबाट हामीहरूले यस क्षेत्रमा विशेष गरेर बजेट जुन तर्जुमाको क्रममा चाहिँ यस क्षेत्रलाई हामीले विशेष महत्त्वका साथ अगाडि बढाउनु छ। किन भन्दा बाल विवाह अन्त्य गर्नुपर्ने एउटा जरुरी क्षेत्र हो, जसले गर्दा यदि बाल विवाह अन्त्य हुन्छ भनेदेखि त्यसको चाहिँ लङ टर्म इम्प्याक्ट चाहिँ अटोमेटिकली विकासमा पर्छ, जसले गर्दा एउटा जनसाङ्ख्यिक प्रतिफल प्राप्त गर्न सकिन्छ र विकासमा प्रदेश सरकार प्रदेश अगाडि बढ्न सक्छ। त्यस कारणले पनि प्रदेश योजना आयोगले बजेट तर्जुमामा एउटा यो क्षेत्रलाई चाहिँ फोकस गर्छ, र त्यसका साथसाथै प्रदेश योजना आयोगले त्यो बजेट तर्जुमाको क्रममा के कसरी कार्यान्वयन भएको छ त्यसलाई चाहिँ हेर्दै र अनुगमन र मूल्याङ्कनको पाटोमा पनि अगाडि बढ्दै जाने प्रदेश योजना आयोगको एउटा कार्य जिम्मेवारी पनि हो, र त्यसै अनुसार हामी अगाडि बढ्छौँ।
हजुर, प्रदेश योजना आयोगले पञ्चवर्षीय आवधिक योजनाहरू बनाउनु भएको छ, र अहिले एउटा बाल विवाह मुक्त गर्नको लागि विभिन्न कार्य योजनाहरू प्रदेश स्तरमा पनि बनिरहेका छन् र अन्तिम ड्राफ्ट तयार हुँदैछ। यसमा नपुगेका कुराहरू पक्कै यहाँहरूले थप्ने कुराहरू होला, होइन यसलाई कसरी पूरक बनाउन सकिन्छ होला, के गर्यो भने बाल विवाह अन्त्य हुन्छ होला, छोटकरीमा बताइदिनुहोस् न।
हजुर, यसको लागि त अब एउटा प्रदेशकै एउटा महत्त्वपूर्ण क्षेत्र जुन बाल विवाह अन्त्यको लागि भनेर जुन प्रदेश स्तरीय एउटा बाल विवाह अन्त्यको लागि एउटा रणनीतिक योजना तय भइरहेको अवस्था छ। यसमा चाहिँ विभिन्न क्षेत्रसँग सम्बन्धित सरकारवालाहरूसँग पनि अझ छलफल गरेर अगाडि बढ्ने,
र अझ त्यसलाई चाहिँ विशेष गरेर परदेशको अवस्था र परदेशमा उपलब्ध स्रोत साधनहरूलाई आकलन गरेर यसलाई चाहिँ फोकस गर्दै अगाडि बढ्नको लागि चाहिँ त्यसलाई चाहिँ विश्लेषण गरेर परदेश योजना आएको चाहिँ अगाडि बढ्छ।
अब यो परदेशमा पनि कपिल वस्तु र बाँके जिल्ला बाल विवाहको अझ बढी चपेटोमा परेका कुराहरू सुनिन्छन्। यहाँहरूले पनि पक्कै योजना बनाउँदाखेरि ती जिल्लाहरूलाई पक्कै पनि कोड गरेर अझै इन्डिकेटर बेसमा गर्दै हुनुहुन्छ होला, के भन्नुहुन्छ यो विषयमा?
यसको लागि चाहिँ ठ्याक्कै अब अहिले तथ्याङ्गत रूपमा पनि आज प्रस्तुति यो एउटा बालविवाह अन्त्यको लागि रणनीतिक जुन योजना तय गर्ने क्रममा मस्जिदमा छलफल हुने क्रममा पनि यो जुन तथ्याङ्क एउटा प्रस्तुति भएको छ त्यसमा चाहिँ कपिल वस्तु र बाँकेमा विशेष गरेर अलिक बढी बालविवाह भएको देखिएको छ। र अर्कोतर्फ हामीहरूले त्यो पनि हेरिरहेका छौँ कि त्यो जिल्लाहरूमा विशेष गरेर आर्थिक क्षेत्रमा पनि अलिकति पछि भएका इन्डिकेटरहरू पनि देखिन्छ। त्यस कारण पनि बालविवाह अन्त्यको लागि यो आर्थिक क्षेत्र पनि एउटा सजग एउटा एक किसिमले यसले पनि क्यारी गर्ने कारणले गर्दाखेरि आर्थिक क्षेत्रमा बढी सपोर्ट गर्ने खालको कार्यक्रमहरू पनि अलिकति बढाउनु पर्ने हुन्छ। र यसका साथसाथै ती क्षेत्रहरूमा विशेष गरेर त्यो समुदाय जुन सामाजिक आर्थिक अथवा सांस्कृतिक क्षेत्रसँग सम्बन्धित विषयवस्तुहरूलाई उठान गरेर त्यस्तो किसिमका योजना बनाएर विशेष गरेर जिल्ला फोकस भएर अलिकति कार्यक्रम बनाउनको लागि मन्त्रालयसँग हामी सहकार्य गरेर अगाडि बढ्छौँ।
कुराकानीको अन्तिममा छौँ हामी, अन्तिममा के भन्नुहुन्छ हामीलाई सुनेर बस्नुहुने आम श्रोताहरूलाई?
यो विषयमै फोकस गर्दा जब बाल विवाहकै कुरालाई लिएर कुरा गर्नुपर्दा मैले अघि पनि भनिसकेँ जनसाङ्ख्यिक प्रतिफल प्राप्त गर्नको लागि विशेष गरेर यो क्षेत्रमा लगानी गर्नु महत्त्वपूर्ण हुन्छ किनकि महिलाहरूको पेटमा बच्चा रहेदेखि चाहिँ उसको विशेष गरेर जुन ग्रोथका कुराहरू र उसले चाहिँ पछि देशलाई एउटा महत्त्वपूर्ण योगदान गर्ने खालको बच्चाले गर्न खालको बच्चा उत्पादन गर्नको लागि यो क्षेत्रमा लगानी गर्नु महत्त्वपूर्ण हुन्छ। त्यस कारणले गर्दाखेरि विशेष गरेर विवाहको उमेरलाई नै अलिकति ध्यानमा दिएर यदि हामीले त्यो क्षेत्रलाई फोकस गर्न सक्यौँ भने पक्कै पनि हामी परदेशले सोचेको सोच अनुसार हामी अगाडि बढ्न सक्छौँ भनेर सबै त्यही अनुसारले सबैले सहकार्य गरेर होइन गर्दै अगाडि बढ्नुपर्छ सबै क्षेत्रहरू भन्न चाहन्छु।
उहाँ हुनुहुन्थ्यो लुम्बिनी प्रदेश योजना आयोगका सदस्य पुष्पा भुषाल, आयोगले गरेका कामका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो।
हात धुने उत्तम तरिका के हो?
बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा मनग्गी साबुन लगाउने, हत्केलाको पछाडि औंलाको बीच नङको भित्र लगायत हातका सबै भागमा कम्तीमा 20 सेकेन्डसम्म राम्रोसँग मिच्ने, बगिरहेको पानीले राम्ररी हात पखाल्ने, सफा कपडा वा एक पटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने, नियमित रूपमा हात धुनुहोस्, खास गरी खाना खानुभन्दा अगाडि र सिगान पुछ्नु, खोक्नु, हाछ्यु गर्नु र शौचालय जानु आदि गरिसकेपछि। यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तीमा 60% अल्कोहल भएको जीवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैँ साबुन पानीले हात धुनुहोस्।
कोरोनाबाट बचौ र बचाऊ, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको मानवाधिकार शिक्षा रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब लागौं बाल विवाह हुनुका कारण र बाल विवाह रोक्नका लागि तीन तहका सरकार र सरकारवालाहरूको भूमिका के हुन सक्छ, सो विषयमा गैर सरकारी संस्था महासंघका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्मा।
बाल विवाह हुनुको कारण भनेको हाम्रो परम्परागत सामाजिक सांस्कृतिक संरचना पहिलो पटो होइन, शुद्ध जल खाने भन्ने परम्परा अहिले त धेरै परिवर्तन भएको छ, त्यो भयो। अर्को तराई मुलुक पहिला विवाह गर्ने पछि गहुना हुने र सबैले चाहिँ त्यो परिवर्तनै नभएको र पछि केटा नपाउने भन्ने अर्को कारण देखाइन्छ भने अर्को भने अहिले आफै मन पराए पनि धेरै बाल विवाह भएका छन् है, त्यो चाहिँ सानै उमेरमा अलिकति यौन सम्बन्धी जानकारी नभएर पनि बाल विवाह भएको अवस्था चाहिँ छ।
बाल विवाह अन्त्य गर्नको लागि के गर्न जरुरी देख्नुहुन्छ, के गर्यो भने बाल विवाह अन्त्य हुन्छ होला?
बाल विवाह अन्त्य गर्नका लागि बाल विवाह विरुद्धको कानुन ऐन नगरको एउटा छ, त्यसलाई एकदम स्ट्रङली कार्यान्वयन लान पर्यो। अब अहिले रणनीति योजना बनाउँदैछ, बनाउने रणनीति योजनामा पनि त्यसमा रहेर व्यवहारमा लागु भएका विधिहरू कार्यनीतिहरू बनाउनु पर्यो होइन, निर्देशिकाहरू बनाउनु पर्यो त्यो अनुसारको। त्यो मात्रै सबभन्दा ठुलो चिज होइन कि बाल विवाहका कारण हुने जोखिम भन्ने जुन सचेतना जुन स्वयं युवा युवती र जुन अभिभावकले हुनुपर्ने हो त्यो चाहिँ अलिकति ज्ञापन छ, त्यसलाई चाहिँ बढी ध्यान दिन पर्यो, विधिको शासन हुन पर्यो। विवाह भयो, पत्नी भन्यो, उसको भन्यो, पत्नी भन्यो, भाइको भन्यो, आमा भन्यो, कानुन विरुद्धको काम गर्ने व्यक्ति चाहिँ त त्यसलाई त त्यो उजुरी दिनु पर्यो नि त। त्यसो भयो भने धेरै सुध्रिन्थ्यो, त्यो कसैले पनि उजुरी नदिने धेरै बस्ने यस्तो समाज भएका कारणले पनि बाल विवाह भएको हो। अझै ठुलो कुरा चाहिँ न्यूनतम यो जुन जरा गरेको छ यो चाहिँ प्रकृतिले नै दिएको गरी बाल विवाहलाई चाहिँ सामान्य रूपले यो कानुन के छ भन्ने कुरा भन्दा पनि चलन छ जुन त्यो सबैले विवाह गरिदिने चलन छ, यहाँनिर चाहिँ आचार संहिता न्यूनतम बनाउनु पर्छ। यसका लागि चाहिँ अहिले त प्रत्यक्ष स्थानीय सरकार छ नि त, स्थानीय सरकार स्थानीय तहले न्यूनतम आचार संहिता बनाउने जुन गाउँपालिकाहरूमा पनि बनाउने, अहिले केही छोरी बचाऊ अभियानहरू बेटीका लागि भनेर विभिन्न उनीहरूलाई चाहिँ अलि उत्प्रेरणा जगाउने कुराहरू विषयहरू होइन उनीहरूलाई स्रोतहरू रकमहरू उसको विवाह बाल विवाह गरे नपाउने नभए पाउने गरी फन्डहरू राखिदिने कतिपय पालिकाहरूले सुरुवात गरेका छन्। यो चाहिँ सकारात्मक पक्ष हो, यतिले मात्रै पुग्दैन। मुख्य चाहिँ जोखिम बाल विवाहका कारणले हुने जोखिम अथवा उसको जीवनमा आउने बाधा उनीहरूले राष्ट्रलाई दिने योगदानमा कहाँ कहाँ असर पर्छ, यदि बाल विवाह नभए उनीहरू के हुन सक्छन् भन्ने कुरा स्वास्थ्य मात्रै नभइकन उसले गर्ने अग्रसरताको कुरालाई व्यापक गर्नु पर्यो। अर्को अलिकति कानुनको चाहिँ लैन हुनु पर्यो, यतिको शासन हुनु पर्यो। यो चाहिँ अलिकति कम भएका कारणले बाल विवाह यतिकै मौलाएको हो, यसलाई चाहिँ एकदम अपराध नै हो भन्ने दृष्टिकोण चाहिँ हुनु पर्यो सबैमा।
देश संघीय संरचनामा गइसकेको छ र तीन तहका सरकार छन्, बाल विवाह अन्त्यको लागि तीन तहका सरकारको भूमिका कस्तो हुनुपर्छ भन्नुहुन्छ यहाँले?
एकदम अब नभएको पनि होइन, कानुनीय स्तरको होइन, अलिकति संरचनागतको हिसाबले संघले अब बनाइदिनु पर्यो, ऐन बनाइदिनु पर्यो होइन, अब नबाजिने गरी प्रदेशले पनि क्रेडिबिलिटी ल्याउनु पर्यो, प्रदेशको ऐनै बनाउने हो, नीति निर्माण गर्ने हो, यिनीहरूले गर्ने भनेको के हो। अर्को विवाह परिवर्तन हुने गरी अलिकति स्रोतको ग्याप पर्छ, स्रोत पनि परिचालन गर्ने गरीका योजनाहरू चाहिँ हुनु पर्यो, स्रोतहरू पनि सँगसँगै जोडिन पर्यो, कार्यान्वयन हुने खालका ऐन हुनु पर्यो, कार्यान्वयन हुन नसक्ने व्यवहारमा लागू हुन नसक्ने खालको ऐनले पनि, ऐनहरू भनेको व्यवहारिक हुन पर्यो जुन ऐनको पालना गर्न सकियो, पालना गर्न नसकिने ऐन बन्यो भने पनि अर्थ छैन। के भनेको प्रदेश सरकारले संघीय सरकारले बनाउने भनेको यो विरुद्धको ऐन हो, त्यो अहिले रणनीति योजना पनि बनाउँदैछ। बाल विवाह विरुद्धको ऐन अलरेडी छ, त्यसलाई राम्ररी अझै कार्यान्वयनमा ल्याउन संशोधन गर्न पर्ने अवस्था आयो भने पनि संघले गर्नुपर्ने भयो र यसको अभियानका लागि स्थानीय तह भनेको प्रत्यक्ष नागरिकका अगाडि बढ्दा जनप्रतिनिधि भएको अवस्थामा चाहिँ समाज परिवर्तनका लागि चाहिँ बाल विवाह अन्त्य हुने खालको योजना नीति तथा कार्यक्रम योजना तर्जुमा बजेट यिनलाई बढी ध्यान दियो भने चाहिँ हुन्छ। र अर्को भनेको यो कारवाहीले केले मात्रै भन्नु भन्दा पनि सु पालना गर्ने नैतिक बन्धन हुने त्यो बाध्यात्मक हुने समाजले पनि अलिकति नियमहरू बनाइदिने, बाल विवाह गर्यो भने समाज सामाजिक बहिष्कार गर्ने खालका कुराहरूलाई पनि जोड दिने भने छिटोकै घट्न सक्ने सम्भावना हुन सक्छ। स्थानीय सरकारले त त्यही हो, उहाँहरूले नीति बनाउने कार्यान्वयन गर्ने त्यही अनुसारको अगाडि बढ्ने।
बाल अधिकारहरूसँग सम्बन्धित अथवा बाल बालिकासँग सम्बन्धित विभिन्न ऐन छन्, कानुन छन्, नेपाल बाल अधिकार सम्बन्धी महासन्धिको पक्ष राष्ट्र पनि हो, कानुन राम्रा भए तर हाम्रा हुन सकेनन् भन्ने गुनासाहरू पनि छन्। यहाँले लामो समयदेखि बाल बालिकाको क्षेत्रमा काम गरिरहनु भएको छ, तपाईँलाई के लाग्छ यो विषयमा? साँच्चै कानुन राम्रा भए हाम्रा नभएकै हुन् के लाग्छ?
होइन, कानुनको कार्यान्वयन पनि भएको छ, धेरै परिवर्तन पनि भएको छ तुलनात्मक रूपमा होइन। कानुनको पालनै नभएको हुनका लागि मात्रै हुने अथवा बनाउनका लागि मात्रै बनाइएको भन्ने अवस्था त होइन, तर पूर्णतया चाहिँ कार्यान्वयनमा चाहिँ ग्याप भएका कारणले कानुन हाम्रा त सबै हाम्रा नागरिककै लागि हुन्, जब त्यो कार्यान्वयन हुन्छ अब नैतिक कर्तव्य बोध पनि हुन्छ, कानुन पालना हुन्छ, नागरिकले पनि त कानुनको पालना गर्न पर्यो, नियमन गर्ने निकायले कानुन विपरीत काम गर्नेलाई चाहिँ त्यही अनुसारले कारवाही भएको दायरामा ल्याउन पर्यो. हुन त कानुन जानिन भन्न पाइन्न, थाहा छैन भन्न पाइन्न, तर पनि कानुनी सचेतीकरण पनि गर्न पर्यो. कानुनलाई तपाईँले भने जस्तो हाम्रा होइनन् भन्न भन्दा हाम्रा त हुन्, तर कानुनको कार्यान्वयन विधिको शासन भन्छ नि त्यो चाहिँ अलिकति व्यापै छ, कमै छ हाम्रो देशमा. यसलाई चाहिँ एकदम कडा तरिकाले पालना गर्ने वातावरण मिलाउनु पर्छ भन्ने लाग्छ. कानुनको पालना, कानुन त कानुन हो, कानुन विपरीत काम गर्ने व्यक्तिकै त त्यो त भागीदार हुन पर्ने नि त.
यहाँले यति कुरा गरिरहँदाखेरि बाल विवाह हुनुमा अभिभावकको सबैभन्दा ठूलो महत्वपूर्ण भूमिका छ भनिन्छ. बाल विवाह अन्त्यको लागि अभिभावकको भूमिका कस्तो देख्नुहुन्छ? अभिभावकलाई कस्तो खालको सचेतना चाहिएला, अथवा अभिभावकले नै अपनाउनु पर्ने कुराहरू के हुन सक्छन्? छोटकरीमा बताइदिनुहोस् न.
यो चाहिँ के छ भने बढीभन्दा बढी छोरीहरूका लागि चाहिँ अर्काको घरमा जाने जात भनेर सानैदेखि त्यो बिहाको कुरा बढी भर दिएका कारणले पनि सानैमा यसो प्रेम गर्ने, विवाह गर्ने, के गर्ने छ. अर्को भनेको अभिभावकहरूले सानैमा बिहा गरेर उम चलन छ. अर्को तराई मुलुकमा चाहिँ गर्नै पर्ने बाध्यता सानो संरचनाबाट छ. अभिभावकको भूमिका भनेको विवाह त गर्नै पर्यो. अर्को कुरा दाम्पत्य, अभिभावकले सोच्ने दाम्पत्य जीवन अथवा जीवनभरिको जीवन साथी चाहिँ स्वयंले रुचाएको, जानेको, चिनेको हुनु पर्यो. उसले चित्त बुझाएको पनि हुनु पर्यो है. पछि गहुना हुन्छ भनेर पनि भएन भने उसले उमेर पुगिसकेपछि रुचाएकोसँग विवाह गर्ने वातावरण हुनु पर्यो. त्यो रुचाएकोसँग हुनका लागि उनीहरूले कस्तो गाइड गर्नु पर्यो भने अहिले विवाह भन्दा अगाडि उनीहरूलाई शिक्षाका कुरा, जीवनमा ऊ कस्तो मान्छे बन्ने हो त, उसले राष्ट्रलाई के योगदान दिन सक्छ, उसले समाजलाई के दिन सक्छ, ऊ के भन्दैछ भनेर गाइड गरेर अहिले अहिलेको उनीहरूको समय भनेको कर्म गर्ने, अध्ययन गर्ने, पढ्ने, यहाँनिर पुग्ने हो भन्ने खालको गाइड त बिहा भन्दा पनि अगाडिका गरिदिने हो नि. असर धेरै राम्रो हुन्छ अभिभावकले. अर्को अभिभावकलाई अलिकति अभिभावक शिक्षाको पनि अभाव छ. अभिभावक शिक्षा र सचेतीकरणको पनि जरुरी छ. अभिभावकले गर्ने भूमिका भनेको त उनीहरूले राष्ट्रलाई दिनका लागि असल नागरिक निर्माण गर्ने वातावरण तयार गर्ने हो. विवाह भन्ने कुरा मेच्योर भइसकेपछि उसले चाहेको महिला पुरुष अथवा केटाकेटीहरूले सँग बिहा गर्नुपर्छ कि अभिभावकले चाहेको सँग होस्, यसका लागि मेच्योर भइसकेपछि मात्र विवाहका कुरा सर्ने. त्यो उमेर मात्रै उनीहरूको भिजन इन द फ्युचर कहाँ पुग्ने हो त उनीहरूको जीवन भन्ने कुरा, परिदृष्टि जीवनको, त्यतिका लागि बढी ख्याल गरिदिने हो र त्यो अनुसारको वातावरण दिने हो भने बाल विवाह कम हुनलाई सजिलो पर्न सक्छ.
हजुर, हामी कुराकानीको अन्तिममा छौँ. अन्तिममा हामीलाई सुनेर बस्नुहुने आम श्रोताहरूलाई के सन्देश दिनुहुन्छ?
अब समाज 21 शताब्दीमा पुगिसकेको छ. आदरणीय श्रोताहरू, सबभन्दा ठुलो परिवार हो, अर्को हाम्रो सरकारवाला निकाय हो, अर्को समाज हो. सबैले यो बाल विवाह विरुद्धको अभियान अथवा नीति कानुनलाई पालना गरौँ. यो अपराधै हो भन्ने दृष्टिकोणले हेरौँ. बाल विवाहलाई एकदमै सामान्य हो, यो भइरहन्छ, अन्त्य हुन्छ हुन्न भन्ने खालको, कम हुन्छ भन्ने सोच्नुभन्दा पनि यो अन्त्यै हुनपर्छ. यो पर्ने गरी चाहिँ अगाडि बढ्नुपर्छ र मुख्य गरी हाम्रो सरकारवाला निकाय र हाम्रो स्थानीय सरकारले चाहिँ विद्यालयमा चाहिँ यौन शिक्षा दियो भने चाहिँ योबाट हुने जोखिम, प्रजनन स्वास्थ्यका कुरा गरे भने चाहिँ कम हुन सक्ने भएकोले स्थानीय सरकारलाई पनि अलिकति हाम्रो सेड्युलमै राखेर, करिकुलममै राखेर यौन शिक्षा र प्रजनन स्वास्थ्यको कुराहरूलाई अगाडि बढाइदिन पर्यो. अभिभावकले आफ्नो नागरिकलाई दक्ष बनाउने गरी घरमा वातावरण दिन पर्यो. समाजले चाहिँ यो चाहिँ एकदम कानुन विपरीत कुरा पनि हो, जीवनसँग जोडिएको विपरीतको कुरा हो, यो अपराध हो, त्यसले गर्दा आचार संहिता बनाएर नैतिक बन्धनमा बाँधिने गरी यो बाल विवाह मुक्त समाज हो भन्ने खालको वातावरण सिर्जना गरियो भने सबैबाट बन्देज हुन्छ, जीवन राम्रो हुन्छ, सरकारलाई पनि राम्रो हुन्छ. सबैले आफ्नो आफ्नो तर्फबाट चाहिँ बाल विवाह विरुद्धको अभियानमा लाग्नुपर्छ भन्ने लाग्छ मलाई.
उहाँ हुनुहुन्थ्यो गैर सरकारी संस्था महासंघका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्मा. बाल विवाह रोक्नका लागि गर्नुपर्ने कामका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो. यिनै विषय वस्तुमा चर्चा परिचर्चा गर्दा गर्दै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको समय सकिएको छ. अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ. त्यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद. मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ. हामीलाई पत्रचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगंज. हामीलाई नेपालगंज @insec.org.np पनि पत्र पठाउन र facebook.com/insecradio पनि कमेन्ट लेख्न सक्नुहुन्छ. त्यस्तै रेडियो जागरण 93.6 MHz बुटुलमा पनि पत्र पठाउन सक्नुहुन्छ. आजलाई मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ. अर्को साता यसै समयमा हाम्रो भेट हुने नै छ. प्राविधिक साथीहरू किशन बराल र सुदीप पहाडीलाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालक मरिमा बिसीलाई पनि बिदा दिनुहोस्. नमस्कार.